यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको भोलि बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने। नेकपा माओवादी केन्द्रीय समिति बैठक पनि भोलि बस्दै। देशभरका ताल तलैया नदी र सिमसार क्षेत्रमा एकैसाथ जलपंक्षी गणना कार्य शुरू। कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गका लागि बजेट अभाव। प्रसिद्ध धार्मिक स्थल देवघाट जाने चितोवन तनहु झोलुङ्गे पुल जीर्ण। र सुडानमा लाखौं मानिसहरूले खाद्य तथा पोषण असुरक्षाका कारण मानवीय संकटको सामना गर्न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि शुरू हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा भोलि बिहान 11 बजेदेखि शुरू हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट प्रस्तुत हुने राजनैतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारी लगायत विषय समेटिएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो। यस्तै बैठकले संविधान संशोधन लगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ। यसअघि यही पुष 18 गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनैतिक प्रतिवेदन पारित गरेको थियो। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलिदेखि शुरू हुँदैछ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा भोलि अपरान्ह 1 बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने राजनैतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प, आजको आवश्यकता शीर्षकको राजनैतिक प्रतिवेदन पेश हुने टुंगो लगाएको थियो। बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनैतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ। केन्द्रीय समिति बैठक सञ्चालनको मोडालिटी टुंगो लगाउन भोलि बिहान 8 बजे स्थायी समिति बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिनुभयो। देशभरका ताल तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकैसाथ जलपंक्षी गणना शुरू भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपंक्षी गणना कार्य गरिँदै आएको छ। जनवरी 4 तारीखदेखि 19 सम्म अर्थात पुष 20 देखि माघ 6 गतेसम्म जलपंक्षीको संख्या, प्रजाति, वासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना कार्य शुरू गरिएको नेपाल पंक्षीविद संघका वरिष्ठ चराविद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंक्षी गणना संयोजक लक्ष्मण प्रसाद पौडेलले बताउनुभयो। उहाँका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने, आवासीय र बसाईसराई गर्ने चराको तथ्याङ्क संकलन कार्य हुनेछ। कोशी टप्पू वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाण्डौ, पोखरा, लुम्बिनी, बीसहजारी ताल, घोडाघोडी, जगदीशपुर लगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंक्षी गणना कार्य शुरू गरिएको हो। तनहुको प्रसिद्ध धार्मिक स्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढ़ेको छ। दैनिक हजारौं सर्वसाधारण आवत जावत गर्ने पुलको पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको छ। 2037 सालमा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मरमत गरिँदै आएको छ। स्थानीय नागरिक तथा बाहिरबाट जाने भक्तजन गरी उक्त पुल हुँदै दैनिक 6,000 भन्दा बढ़ी आवत जावत गर्ने गरेका छन्। गुल्मी र पर्वत जोड़ने पक्की पुल 8 वर्षमा सम्पन्न भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका र पर्वतको विहादी गाउँपालिका जोड़ने पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई सहज भएको छ। कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलले गुल्मी पर्वतका साथै लुम्बिनी र गण्डकी प्रदेशलाई समेत जोड़ेको छ। ढिलै भए पनि पक्की पुल निर्माण हुँदा नागरिकमा उत्साह देखिएको छ। पुल नहुँदा त्यहाँका स्थानीयलाई आवत जावत गर्न 3 घण्टा लाग्ने गर्थ्यो भने अहिले 5 मिनटमै पार गर्न सकिने पर्वतकी स्थानीय विष्णुमाया सुब्बाले बताउनुभयो। कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गका लागि बजेट अभाव हुँदा समयमै निर्माण सम्पन्न हुन नसक्ने सम्भावना बढ़ेर गएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलाली जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत 2 सड़कको स्तर उन्नतिको काम भइरहेको छ। लम्की खक्रोला सड़क खण्ड 29.7 किलोमिटर र सत्ती धनगढ़ी सड़क खण्ड 44 किलोमिटरको काम भइरहेको हो। निर्माणाधीन हुलाकी राजमार्गका लागि बजेट भने अभाव हुँदै आइरहेको छ। निर्माण कम्पनीले काम गरे पनि समयमा त्यसको भुक्तानी पाउन सकेका छैनन्। तर पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिइरहेको बताएका छन्। लम्की खक्रोला सड़क खण्ड तेस्रो प्याकेज निर्माण कम्पनीका ठेकेदार चन्द्र लम्साल।
काम भइरहेछ, अब जति सकिन्छ पुँजी लगाइराखेका छ, पैसै छैन, कसैले अब उधार मागेर दिनेछन् भने ल्याएर सामान माल मेटेरियल ल्याएर गरिरहेका छौ।
उनीहरूले गएको आर्थिक वर्षको काम गरेको भुक्तानी गएको असोजमा पाएका छन् भने चालू आर्थिक वर्षको साउनदेखि यताको भुक्तानी पाएका छैनन्। लम्की खक्रोला सड़क खण्ड दोस्रो प्याकेज निर्माण व्यवसायीले पनि साउन यता काम गरेको करिब 3 करोड़ बराबरको रकम पाउन बाँकी नै छ। त्यसले सड़क निर्माणमा केही समस्या ल्याएको इन्जिनियर रमेश पन्तको भनाइ छ।
यो वर्षको काम गरेको लगभग एजुअल कामकै हिसाबले भन्ने हो भने 3 करोड पुगिसक्यो होला। बिल प्रमाणित भएर अगाडि नै बनेको दुई बिलको पनि 1.5 करोड पेमेन्ट बाँकी नै छ। बजेट नभएको भएर अहिले बिल भन्दा छैनौ, बजेटमा आएर
सत्ती धनगढ़ी सड़क खण्ड निर्माणको काम गरिरहेको निर्माण कम्पनीले पनि चालू आर्थिक वर्षको अहिलेसम्म काम गरेको करिब 5 करोड़ बराबरको भुक्तानी पाउन सकेको छैन। 4 प्याकेजमध्ये 2 प्याकेजको काम सकिएको र तेस्रो प्याकेजको पनि काम अन्तिम चरणमा पुगिरहेका बेला काम गरेको पैसा समयमै पाउन नसक्दा काम गर्न साह्रै गाह्रो भइरहेको बताउनुहुन्छ निर्माण कम्पनीका ठेकेदार गणेश जोशी।
अघिल्लो वर्षको पाइयो, योपालि साउनदेखि यो नयाँ कामको जुम्मै भइन्छ, पाउने हामीले करिब करिब 5 करोड छ। धेरै प्रभाव परेन, पैसा नभए त बडा
कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्गको लागि नेपाल सरकारले चालू आर्थिक वर्षका लागि 32.55 करोड रूपियाँ बजेट छुट्याएको थियो। त्यो मध्ये 50 लाख मुआवजा र बाँकी रकम सड़क निर्माणका लागि छुट्याएको थियो। सड़क निर्माणका लागि छुट्याएको 32.5 करोड रूपियाँ निर्माण व्यवसायले गत वर्ष गरेको कामको भुक्तानी दिँदैमा सकिएको छ। चालू आर्थिक वर्षका लागि न्यूनतम 70 करोड बजेट आवश्यक पर्छ। त्यति नभए फेरि दायित्व अर्को वर्षको लागि सरेर जाने देखिन्छ। त्यसकारण अहिले आवश्यक पैसाको जोहो गर्ने काममा कार्यालय जुटेको बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय धनगढ़ीका प्रमुख मुकुन्द लामी छाने।
राज्यले व्यवस्था गर्न सकिँदैन, अर्थ मन्त्रालयमा अब फाइलहरू पेश गर्ने विभाग मन्त्रालय भएन, अनि अब विभिन्न विवरणहरू भएर बजेटमा गर्ने काम भइरहेछ।
समग्रमा अहिलेसम्म 70% काम सकिएको छ। लम्की खक्रोला सड़क खण्ड 3 प्याकेजमा र सत्ती धनगढ़ी सड़क खण्ड 4 प्याकेजमा छुट्याएर छुट्टा छुट्टै ठेक्का मार्फत सड़कको स्तर उन्नति गर्ने काम भइरहेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। खुम्बु पासाङ लामु गाउँपालिका 2 सुर्केमा आज आयोजित निमदोर्जी शेर्पा पर्यटन सड़क उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका पूर्वाधारलाई थप सबल बनाउन र पर्यटन सड़कको स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकार बीच सहकार्य कायम रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले आगलागी तथा विभिन्न मानवीय गतिविधिले हुने प्रदूषणका कारण हिमाल संकटमा पर्दै गएकोले यसलाई रोक्न विश्व समुदायसँग समेत आफूले हरेक फोरममा कुरा उठाउने गरेको बताउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तर्राष्ट्रिय नाका जोड्ने, पर्यटकीय क्षेत्र जोड्ने तथा जनताका स्थानीय उत्पादन बजारसम्म लैजान आवश्यक स्थानका सड़क निर्माणमा मन्त्रालयले विशेष प्राथमिकता दिने बताउनुभयो। रक्षा मन्त्री मानवीर राईले जलविद्युत र पर्यटनमा प्रचुर सम्भावना बोकेको सोलुखुम्बुको सर्वाङ्गीण विकासमा वर्तमान सरकार लागि परेको बताउनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ। पोखरामा आज आयोजित नेपाली कंग्रेस गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले अबको चुनावमा घोषणा पत्र नभई उपलब्धि पत्र लिएर जनता माझ जान निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। व्यक्तिले गरेका कुकर्मलाई कुनै पार्टीले बचाउन आवश्यक नभएको धारणा राख्नुहुँदै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा आरोपितहरूको छानबिन गरी आवश्यक कार्यवाही गर्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनु भएको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेपालको अर्थतन्त्रमा अब सुधारका संकेतहरू देखा पर्न थालेकाले लगानी मैत्री वातावरण उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सृजना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको बताउनुभयो। अध्यक्ष प्रचण्डले उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड़ पनि दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। दिगो पर्यटन सहकारी संस्थाको आज काठमाण्डुमा आयोजित 14 साधारण सभामा मन्त्री गुरूङले सहकारीहरूलाई व्यवस्थित ढंगले संचालन गर्न हालै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले अब एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढ़ी सहकारी संस्थामा सदस्य बन्न नपाउने बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताउनुभयो। नेपालगंज लगायत बाँकेका विभिन्न स्थानमा मध्यपुसदेखि शुरू भएको चिसो बढ़दै गएको छ। केही दिनदेखि शीतलहर जान थालेपछि त्यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको छ। चिसोका कारण दैनिक रूपमा ज्यालादारी गरेर हातमुख जोड्ने मजदूर ठेला तथा रिक्सा चलाएर दैनिकी जीवन गुजारा गर्ने वर्ग बालबालिका वृद्धवृद्धा तथा विद्यार्थीहरू बढ़ी प्रभावित भएका छन्। शीतलहरसँगै बाक्लो हुसु लागेका कारण सवारी साधन आवत जावतमा समेत समस्या भएको छ। भेरी अस्पताल नेपालगंजका सूचना अधिकारी एवं इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिशियन डाक्टर संकेत रिसालले चिसोका कारण बढ़ी जसो बालबालिका र वृद्ध वृद्धामा जोखिम हुने बताउनुभयो। अत्यन्तै जरूरी काम परे मात्र घर बाहिर निस्कने, शरीर पूरै छोप्ने गरी न्यानो कपड़ा लगाउने, घरमा बस्दा पनि तातो पानी तथा झोलिलो पदार्थहरू अत्यधिक पिउने तथा शीतलहर तथा अत्यन्तै चिसोमा वनभोज पिकनिक तथा भ्रमण जस्ता कार्य नगर्दा उचित हुने डाक्टर रिसालले बताउनुभयो। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेसका नेता सिंहले आज बर्दीवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृह कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान हुने बताउनुभयो। हात्तीपाइले रोग विरूद्धको औषधि सेवन अभियान प्रभावकारी नहुँदा बाँकेको नेपालगंज उपमहानगरपालिका नरेनापुर गाउँपालिका र डुडुवा गाउँपालिका उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका आठवटै पालिकामा गत महिना सर्वेक्षण भएको थियो। सर्वेका क्रममा तीनवटा पालिका बाहेक अन्य पाँचवटा पालिका सफल भएकाले ती पालिकामा अब औषधि सेवन कार्यक्रम आवश्यक नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदाय स्तरमा हात्ती पाइलेको जोखिम कायमै रहेको बताउनुभयो। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले दक्षिण सुडानका लाखौं मानिसहरूले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय संकटको सामना गरिरहेको जनाएको छ। डब्ल्यूएफपीले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सुडानमा जारी द्वन्दले अवस्था झन बिग्रिएको र सन् 2024 नोभेम्बर 30 सम्ममा 8,92,000 मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएको छ। डब्ल्यूएफपीले परिस्थिति झन खराब हुने चेतावनी दिँदै सन् 2025 2025 करिब 77 लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्ने र यसका लागि तत्काल 404 करोड़ अमेरिकी डलर आवश्यक पर्ने बताएको छ। प्रतिवेदनका अनुसार करिब 77 लाख मानिस मध्ये 25 लाखले खाद्यान्न असुरक्षाको आपतकालीन स्तरको सामना गर्न सक्ने जनाएको छ। डब्ल्यूएफपीले 21 लाख बालबालिका तथा 11 लाख गर्भवती महिला तीव्र कुपोषणबाट पीड़ित हुने सम्भावना रहेको पनि उल्लेख गरेको छ। विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको 116 वर्षको उमेरमा निधन भएको छ। 4 छोराछोरी तथा 5 नाति नातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी आसिया शहरका मेयरले एक विज्ञप्ति मार्फत जानकारी दिनुभयो। उहाँको जन्म आसिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् 1908 मे 23 भएको थियो। स्पेनकी मारिया ब्रानियास मोरेराको 117 वर्षको उमेरमा अगस्त सन् 2024 को अगस्तमा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो। चीनको बेजिङको उत्तर पश्चिममा रहेको झाङजिया कोउ शहर स्थित तरकारी बजारमा आग लागि हुँदा 8 जनाको मृत्यु हुनका साथै 15 जना घाइते भएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। गत जुलाईमा दक्षिण पश्चिमी शहर जिगोङको एक सपिङ सेन्टरमा आग लागि हुँदा 16 जनाको मृत्यु भएको थियो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लालुपाते हाइड्रो पावर कम्पनीद्वारा प्रवर्धित 50 मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको उपस्थितिमा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। आयोजनाका लागि 9 अर्ब 96 करोड़ रूपियाँ लगानी सुनिश्चित भएको हो। 74 करोड़ स्थानीयबाट शेयर जारी गरेर 1 अर्ब 74 करोड़ सञ्चालकहरूबाट र बाँकी बैंकबाट ऋण लगानी हुनेछ। आयोजना मनाङको नासो गाउँपालिकामा विकास गरिनेछ। प्रवर्धक कम्पनी लालुपाते हाइड्रो पावरका अध्यक्ष मनोज कुमार डाङ्गीले पानीलाई बत्तीमा रूपान्तरण नगरेसम्म हाइड्रो पावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छूट नभएको बताउनुभयो। गत असोज 10 गते पछिको अविरल वर्षा र बाढ़ी पहिरोबाट भएको क्षतिको लागि 12 अर्ब 86 करोड़ 66 लाख 88 हजार रूपियाँ बराबरको बीमा रकम माग दावी भएको छ। नेपाल बीमा प्राधिकरणले कुल 3686 वटा दावीको आवेदन परेको जनाएको छ। सो मध्ये हालसम्म 1809 वटा दावीको 1 अर्ब 78 करोड़ 81 लाख 38 हजार भुक्तानी भएको जनाएको छ। प्राधिकरणका अनुसार सम्पत्ति बीमामा 1774 वटा दावी परेको र त्यसको 9 अर्ब 22 करोड़ 25 लाख 56 हजार बराबरको दावी सम्पत्ति बीमामा परेको छ। त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिममा 324 वटा दावी परेको र 2 अर्ब 84 करोड़ 19 लाख 26 हजार दावी परेको प्राधिकरणले उल्लेख गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रभित्र मेला महोत्सव गर्ने संस्थाले 25 लाख सामाजिक उत्तरदायित्वको रूपमा तिर्नुपर्ने निर्णय गरेको छ। शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले त्यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो। साथै बैठकले मनोरञ्जन करका रूपमा प्रत्येक टिकटको 5% नगरलाई तिर्नुपर्ने निर्णय पनि गरेको छ। यसअघि महोत्सव आयोजना गर्न नगरले सिफारिस दिने तर कर नलिने गरेको थियो। निर्णय अनुसार अब 25 लाख सहित मनोरञ्जन कर उठाउँदा 30 लाख भन्दा बढ़ी रकम संकलन हुनेछ। पशुपालन व्यवसायमा देखिएको विद्यमान समस्या समाधान र त्यसको सुधारका लागि आवश्यक कार्य अघि बढ़ाउन पशुपालक किसानहरूले सरकारसँग माग गरेका छन्। पशुपालन व्यवसायमा आबद्ध किसानहरूले जय किसान जय नेपाल नामक संस्था गठन गर्दै समस्या सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्। संस्थाले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पशुपालन व्यवसायको माग सम्बोधनका लागि 11 बुँदे माग सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलन संस्थाका अध्यक्ष डम्बर बहादुर कार्कीले पशुपालन व्यवसाय फस्टाउँदै गए पनि सरकारी निकायबाट कुनै पनि प्रकारको सहयोग नपाउँदा धेरै कृषि फर्महरू धराशायी भएको बताउनुभयो।
अब खेल समाचार रमेश टमटाबाट।
नेपाल क्रिकेट संघ क्यामले आयोजना गर्न लागेको टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगंजमा शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौल स्थित प्रस्तावित राम जानकी बहुद्देश्य रंगशालामा मध्य प्रदेश र बागमती प्रदेश बीच हुने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताउनुभयो। प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष 4 स्थानमा रहेका मध्य प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहने शाहले जानकारी दिनुभयो। विभागीय टोली नेपाल एपीएफ क्लबले रश्मि कुमारी घिसिङको ह्याट्रिकमा एन्फा महिला राष्ट्रिय लीगको सुपर लीगमा बागमती युथ क्लबलाई शनिबार 5-1 पराजित गरेको छ। सातो बाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि रश्मिले ह्याट्रिक गर्दा गीता राणा र अनिता केसीले 1-1 गोल गरे। बागमतीका लागि पुष्पा कुमारी खड्काले गोल फर्काइन्। जितपछि एपीएफले 3 अंक जोडेको छ। बागमतीको भने यो लगातार दोस्रो हार हो। बागमती पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग 2-0 पराजित भएको थियो। मदन भण्डारी गोल्ड कप इण्डो नेपाल रनिङ सील्ड पुरूष भलिबल च्याम्पियनशीप 2081 को शनिबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जित निकालेको छ। बुटवल 10 रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि 3-1 सेटको जित निकालेको हो। दोस्रो सेट भने मणिमुकुन्दले 25-20 को अंकका साथ जित निकाल्दै बराबरीमा ल्यायो। त्यसपछि भने पुलिसले खेलमा लगातार तेस्रो र चौथो सेट 25-20 र 25-18 अंकका साथ जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको थियो। यसैगरी शनिबार नै भएको अर्को खेलमा भारतको गुजरातले विभागीय टीम एपीएफलाई 3-1 साथ पराजित गरेको छ। यसैगरी तेस्रो खेलमा विभागीय टीम त्रिभुवन आर्मीले गलाङ भलिबल क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। पुष 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका 8 टीमको सहभागिता रहेको छ। कुल्मीको जनसहयोग माविले प्रथम खुकुरी क्रिकेट कपको उपाधि जितेको छ। तम्घासको चिदीचौर खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रेसुङ्गा नगरपालिका 5 जनसहयोग माध्यमिक विद्यालयले प्रथम खुकुरी क्रिकेट कपको उपाधि उचालेको हो। जनसहयोगले सिद्धबाबा माध्यमिक विद्यालयमाथि 4 विकेटको जित निकाल्यो। पुष 16 गतेबाट शुरू भएको खेलमा जिल्लाका 12 विद्यालयले प्रतिस्पर्धा गरेका त्यहाँबाट हाम्रा संवाददाता सूर्य सुनारले जानकारी दिनुभयो। भक्तपुरको चाँगु नारायण नगरपालिकाले आयोजना गरेको बागमती प्रदेश स्तरीय प्रथम धिमे बाजा प्रतियोगिता शनिबारदेखि शुरू भएको छ। वडा नम्बर 9 ताथलीमा नगरकोट भ्रमण वर्ष 2082 लक्षित गरी ताथलीको ताथली फाँटमा धिमे प्रतियोगिता आयोजना गरिएको चाँगु नारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहनेछ भने मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 19.5 डिग्री सेल्सियस, न्यूनतम 5.9 डिग्री सेल्सियस, पोखराको अधिकतम 22.1 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस र दिपालको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेकपा एमालेको भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने नेकपा माओवादी केन्द्रीय समिति बैठक पनि भोलि बस्दै देशभरका ताल तलैया नदी र सिमसार क्षेत्रमा एकैसाथ जलपंक्षी गणना कार्य शुरू, कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गका लागि बजेट अभाव, प्रसिद्ध धार्मिक स्थल देवघाट जाने चितोवन तनहु झोलुङ्गे पुल जीर्ण र सुडानमा लाखौं मानिसहरूले खाद्य तथा पोषण असुरक्षाका कारण मानवीय संकटको सामना गर्न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।